ओम शांति। आज मिति 2082 साल माघ 1 गते बिहीबार। तदनुसार 15 जनवरी 2026 श्री बाबा को अनमोल महावाक्य मीठे बच्चे तिम्रो मुखबाट कहिले पनि हे ईश्वर हे बाबा शब्द निस्कन हुँदैन। यो त भक्ति मार्गको अभ्यास हो। प्रश्न, तिमी बच्चाहरूले सेतो ड्रेस किन मन पराउँछौ? यो कुन कुराको प्रतीक हो? उत्तर, अहिले तिमी यो पुरानो दुनियाँबाट जीवन छँदै मरिसकेका छौ, त्यसैले तिमीलाई सेतो ड्रेस मनपर्छ। यो सेतो ड्रेसले मृत्युलाई सिद्ध गर्छ। कोही मरेछ भने त्यसको शरीरमाथि पनि सेतो कपडाले ढाकिदिन्छन्। तिमी बच्चाहरू पनि अहिले मरजीवा बनेका छौ। ओम शान्ति। रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। रुहानी शब्द नभनेर केवल बाबा बन्यो भने पनि ठिक छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, सबैले आफूलाई भाइ भाइ त भन्छौ नै, त्यसैले त बाबा बसेर सम्झाउनुहुन्छ बच्चाहरूलाई। सबैलाई त सम्झाउनुहुन्न होला, सबैले आफूलाई भाइ भाइ भन्छौ नै। गीतामा लेखिएको छ भगवान उवाच। अब भगवान उवाच कसप्रति? सबै भगवानका बच्चाहरू हुन्। वहाँ बाबा हुनुहुन्छ भने भगवानका बच्चाहरू सबै भाइ भाइ हुन्। भगवानले नै सम्झाउनु भयो होला, राजयोग सिकाउनु भयो होला। अहिले तिम्रो बुद्धिको ताला खुलेको छ। दुनियाँमा अरू कसैको पनि यस्तो विचार चल्न सक्दैन। जस जसलाई सन्देश मिल्दै जान्छ उनीहरू स्कुलमा आउँदै जानेछन्, पढ्दै जानेछन्, बुझ्नेछन्। प्रदर्शनी त हेरियो, अब गएर केही धेरै सुनौ। पहिलो मुख्य कुरा हो ज्ञानका सागर पतित पावन गीता ज्ञान दाता शिव भगवान उवाच। सबैभन्दा पहिला उनीहरूलाई यो थाहा हुनुपर्छ यिनीहरूलाई सिकाउने अथवा सम्झाउने को हुनुहुन्छ। वहाँ सुप्रिम सोल ज्ञानका सागर निराकार हुनुहुन्छ। वहाँ त हुनुहुन्छ नै सत्य, वहाँले सत्य नै बताउनुहुनेछ। फेरि त्यसमा अरू कुनै प्रश्न उठ्न सक्दैन। पहिला सुरुमा त यसैमा सम्झाउनु छ। हामीलाई परमपिता परमात्माले ब्रह्माद्वारा राजयोग सिकाउनुहुन्छ। यो राजकीय पद हो, जसलाई निश्चय हुनेछ जो सबैका बाबा हुनुहुन्छ। वहाँ पारलौकिक बाबा बसेर सम्झाउनुहुन्छ। वहाँ नै सबैभन्दा ठूलो अथोरिटी हुनुहुन्छ। त्यसपछि फेरि अर्को कुनै प्रश्न उठ्नै सक्दैन। वहाँ पतित पावन हुनुहुन्छ र जुन बेला वहाँ यहाँ आउनुहुन्छ त्यति बेला अवश्य आफ्नो समयमा आउनुहुन्छ होला। तिमीले देख्छौ पनि यो त्यही महाभारत लडाई हो। विनाश पछि फेरि निर्विकारी दुनियाँ हुनु छ। यो हो विकारी दुनियाँ। यी कुरा मानिसहरूले जान्दैनन्। भारत वर्ष नै निर्विकारी थियो, केही पनि बुद्धि चल्दैन। गोद्रेजको ताला लागेको छ, त्यसको चाबी एक बाबासँग मात्रै छ। त्यसैले उहाँलाई नै ज्ञानदाता दिव्य चक्षु विधाता भनिन्छ। बाबाले ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ। यो कसैलाई थाहा छैन, तिमीलाई पढाउने को हुनुहुन्छ? दादालाई सम्झन्छन्, त्यसैले टीका टिप्पणी गर्छन्, केही न केही भन्छन्। त्यसैले सबैभन्दा पहिलो कुरा यो नै सम्झाओ। यसमा लेखिएको पनि छ शिव भगवान उवाच, वहाँ त हुनुहुन्छ नै सत्य। बाबाले बुझ्नुहुन्छ म पतित पावन शिव हुँ, म परमधामबाट आएको हुँ। यी शालिग्रामहरूलाई पढाउन बाबा उन्होंने शनैना लेस फूल सृष्टि को आदि मध्य अंत्य को रहस्य समझाउनुहुन्छ। यो शिक्षा अहिले तिमीलाई नै बेहतका बाबाबाट मिलिरहेको छ। वहाँ नै सृष्टिका रचयिता हुनुहुन्छ। बाबा पतित सृष्टिलाई पावन बनाउनेवाला हुनुहुन्छ। बोलाउँछन् पनि हे पतित पावन आउनुहोस्। त्यसैले सबैभन्दा पहिला वहाँकै परिचय दिनुहुन्छ। वहाँ परमपिता परमात्मासँग तपाईँको के सम्बन्ध छ? वहाँ हुनुहुन्छ नै सत्य, नरबाट नारायण बन्ने सत्य ज्ञान दिनुहुन्छ। बच्चाहरूलाई थाहा छ बाबा सत्य हुनुहुन्छ, बाबाले नै सचखण्ड बनाउनुहुन्छ। तिमी नरबाट नारायण बन्न यहाँ आउँछौ, बेरिस्टर पास भयो भने बुझ्छौ हामी बेरिस्टर बन्न आएका हौं। अहिले तिमीलाई निश्चय छ हामीलाई भगवानले पढाउनुहुन्छ। कतिले निश्चय पनि गर्छन् र फेरि संशय बुद्धि हुन्छन्। त्यसपछि उनीहरूलाई सबै मानिसहरूले भन्छन् तिमीले त भन्थ्यो भगवानले पढाउनुहुन्छ, फेरि भगवानलाई छोडेर किन आयो? संशय आएपछि नै भागन्ति हुन्छन्, कुनै न कुनै विकर्म गर्छन्। भगवान उवाच, काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गरेमा नै तिमी जगत जीत बन्नेछौ। जो पावन बन्छन् उनीहरू नै पावन दुनियाँमा जानेछन्। यहाँ छ नै राजयोगको कुरा, तिमीले गएर त्यहाँ राज्य गर्नेछौ। बाँकी जति पनि आत्माहरू छन् तिनीहरू आफ्नो हिसाब किताब चुक्ता गरेर फर्केर आफ्नो घर जानेछन्। यो कयामतको समय हो। अब यो बुद्धिले भन्छ सत्ययुगको स्थापना अवश्य हुनुहुन्छ। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ, बाँकी सबै मुक्तिधाममा जानेछन्। उनीहरूले फेरि आफ्नो पाठ रिपिट गर्नु छ। तिमीले पनि आफ्नो पुरुषार्थ गरिरहन्छौ पावन बनेर पावन दुनियाँको मालिक बन्नको लागि। मालिक त सबैले आफूलाई सम्झन्छौ नि, प्रजा पनि मालिक हो। अहिले प्रजाले पनि भन्छन् नि हाम्रो भारतवर्ष, ठुला भन्दा ठुला मानिसहरू सन्यासी आदिले पनि भन्छन् हाम्रो भारतवर्ष। तिमीले बुझेका छौ यस समयमा भारतवर्षमा सबै नर्कवासी छन्। अहिले हामीले स्वर्गवासी बन्नको लागि यो राजयोग सिकिरहेका छौँ। सबै त स्वर्गवासी बन्दैनन्, अहिले यसको ज्ञान भएको छ। उनीहरूले जे सुनाउँछन् त्यो सबै शास्त्र सुनाउँछन्। उनीहरू शास्त्रका अथोरिटी हुन्। बाबा भन्नुहुन्छ यी भक्ति मार्गका वेद शास्त्र आदि सबै पढ्नाले सिँढी तल ओर्लदै जान्छन्। यो सबै हो भक्ति मार्ग। बाबा भन्नुहुन्छ भक्ति मार्ग पूरा भइसकेपछि मात्रै म आउँछु। मैले नै आएर सबै भक्तहरूलाई भक्तिको फल दिनु छ। अधिक संख्या त भक्तहरूको छ, सबैले पुकारिरहन्छन् नि हे गड फादर। भक्तहरूको मुखबाट ओ गड फादर, हे भगवान अवश्य निस्किन्छ, तर भक्ति र ज्ञानमा त फरक छ। तिम्रो मुखबाट कहिले हे ईश्वर हे भगवान यी शब्द निस्किँदैनन्। मानिसहरूलाई त यसमा आधा कल्पको प्र्याक्टिस भएको छ। तिमीलाई थाहा छ वहाँ त हाम्रो बाबा हुनुहुन्छ, तिमीले कहाँ हे बाबा भन्नु छ र? बाबाबाट त तिमीलाई वर्षा लिनु छ। पहिला त तिमीलाई यो निश्चय भएको छ हामीले बाबाबाट वर्षा लिन्छौँ। बाबाले बच्चाहरूलाई वर्षा लिने अधिकारी बनाउनुहुन्छ। वहाँ त सत्य बाबा हुनुहुन्छ नि, बाबालाई थाहा छ यिनीहरू मेरा बच्चाहरू हुन्, जसलाई मैले ज्ञानामृत पिलाएर ज्ञान चितामा बसाएर घोर निद्राबाट जगाएर स्वर्गमा लैजान्छु। बाबाले सम्झाउनु भएको छ आत्माहरू त्यहाँ शान्तिधाम र सुखधाममा रहन्छन्। सुखधामलाई भनिन्छ निर्विकारी दुनियाँ, संपूर्ण निर्विकारी देवताहरू हुन्छन् नि, र त्यो स्वीट होम तिमीले जानेका छौ, हाम्रो घर त्यही हो। हामी कलाकारहरू त्यही शान्तिधामबाट आउँछौ यहाँ पाठ खेल्न। हामी आत्माहरू यहाँका निवासी होइनौ, ती कलाकारहरू यहाँका निवासी हुन्छन्। केवल घरबाट आएर ड्रेस परिवर्तन गरेर पाठ खेल्छन्। तिमीले त बुझेका छौ हाम्रो घर शान्तिधाम हो। फेरि हामी त्यहाँ फर्केर जान्छौ। सबै कलाकारहरू स्टेजमा आइसकेपछि फेरि बाबा आएर सबैलाई लैजानुहुनेछ। त्यसैले उहाँलाई मुक्तिदाता गाइड पनि भनिन्छ। बाबा दुःखहर्ता सुखकर्ता हुनुहुन्छ भने यति धेरै मानिसहरू कहाँ जानेछन्? विचार गर, पतित पावनलाई बोलाउँछन् कि को लागि? आफ्नो मृत्युको लागि। दुःखको दुनियाँमा बस्न चाहँदैनन्, त्यसैले भन्छन् घर जाऊ। ती सबै मुक्तिलाई नै मान्नेहरू हुन्। भारत वर्षको प्राचीन राज्य पनि कति प्रसिद्ध छ, बेलायतमा पनि जान्छन् प्राचीन राजयोग सिकाउन। वास्तवमा हठयोगीहरूले त राजयोग जान्दैनन् नै, उनीहरूको योग नै गलत छ। त्यसैले तिमीले गएर सत्य राजयोग सिकाउनु छ। मानिसहरूले सन्यासीहरूको गेरुवा वस्त्र देखेर उनीहरूलाई कति मान दिन्छन्। बौद्ध धर्ममा पनि सन्यासीहरूले गेरुवा वस्त्र लगाएको देखेर उनीहरूलाई मान्छन्। सन्यासी त पछि हुन्छन्। बौद्ध धर्ममा पनि सुरुमा कुनै सन्यासी हुँदैनन्, पाप बढ्दै गएपछि सन्यास धर्म स्थापना हुन्छ। सुरुमा त ती आत्माहरू माथिबाट आउँछन्, उनीहरू केही संख्यामा आउँछन्। सुरुमा सन्यास सिकाएर के गर्ने? सन्यास हुन्छ पछि, यो पनि यहाँबाटै नक्कल गर्छन्। इसाईहरूमा पनि धेरै छन् जसले सन्यासीहरूको मान राख्छन्। गेरुवा वस्त्रको जुन पहिरन छ त्यो हठयोगीहरूको हो। तिमीले त घरबार छोड्नु छैन, न कुनै सेतो कपडाको बन्धन छ, तर सेतो राम्रो हो। तिमी बच्चीमा बसेका छौ, त्यसैले ड्रेस पनि यही भएको छ। आजकल सेतो धेरैले मन पराउँछन्। मानिसहरू मरे भने पनि त्यस शरीरलाई सेतो कपडाले ढाक्छन्। तिमी पनि अहिले मर्जीवा बनेका छौ, त्यसैले सेतो ड्रेस राम्रो हो। त्यसैले पहिला कसैलाई पनि बाबाको परिचय दिनु छ। दुई बाबा हुनुहुन्छ, यी कुरा बुझ्नमा समय लिन्छन्। प्रदर्शनीमा त्यति सम्झाउन सक्दैनन्। सत्ययुगमा हुन्छन् एक बाबा, यस समयमा तिम्रा तीन बाबा हुनुहुन्छ, किनकि भगवान आउनुहुन्छ प्रजापिता ब्रह्माको तनमा। वहाँ पनि त बाबा हुनुहुन्छ सबैको, लौकिक पिता पनि छन्। अच्छा, अब तिनै बाबाबाट उच्च वर्षा कसको? निराकार बाबाले वर्षा कसरी दिनुहुन्छ? उहाँले फेरि दिनुहुन्छ ब्रह्माद्वारा। यो चित्रमा तिमीले धेरै राम्रोसँग सम्झाउन सक्छौ। शिव बाबा निराकार हुनुहुन्छ र यिनी हुन् प्रजापिता ब्रह्मा, आदिदेव, ग्रेट ग्रेट ग्रैन्डफादर। बाबा भन्नुहुन्छ, म शिवलाई तिमीले ग्रेट ग्रेट ग्रैन्डफादर भन्दैनौ, म सबैको बाबा हुँ। यिनी हुन् प्रजापिता ब्रह्मा, तिमी भयो सबै दिदी भाइ। हुन त स्त्री पुरुष हुन् तर बुद्धिले जान्दछन्। हामी भाइ बहिनी हौ, बाबाबाट वर्षा लिन्छौ। भाइ बहिनीले आपसमा पाप कर्म गर्न सक्दैनन्। यदि दुवैको आपसमा विकारी दृष्टि तानियो भने फेरि गिर्छन्, बाबालाई भुल्छन्। बाबा भन्नुहुन्छ, तिमी मेरो बच्चा भनेर फेरि कालो मुख पार्छौ। बेहदका बाबाले बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ, तिमीलाई यो नशा चढेको छ, जान्दछौ गृहस्थ व्यवहारमा पनि बस्नु छ, लौकिक सम्बन्धीहरूसँग पनि व्यवहार गर्नु छ, सम्बन्ध निर्वाह गर्नु छ। लौकिक पितालाई त तिमीले बुवा भन्छौ नि, उनलाई त तिमीले भाई भन्न सक्दैनौ। साधारण तरिकाले पितालाई बुवा नै भन्छौ। बुद्धिमान छ, यिनी मेरा लौकिक पिता हुन्। ज्ञान त छ नि, यो ज्ञान धेरै विचित्र छ। आजकल नाम पनि लिन्छन्, तर कुनै आगन्तुक आदि बाहिरको मानिसको अगाडि बाई बनिदियो भने उनीहरूले सम्झन्छन् यिनको बुद्धि बिग्रेको छ। यसमा धेरै युक्ति चाहिन्छ। तिम्रो ज्ञान गुप्त छ, सम्बन्ध गुप्त छ, यसमा धेरै युक्तिले चल्नु छ। तर एक अर्कालाई आदर गर्नु राम्रो हो। लौकिकसँग पनि कर्तव्य निर्वाह गर्नु छ। बुद्धि जानु पर्छ माथि। हामीले बाबाबाट वर्षा लिइरहेका छौँ। बाँकी काकालाई काका, बाबालाई बाबा भन्नुपर्छ। जो बिके बनेका छैनन् उनीहरूले भाइ बहिनी भनेको बुझ्दैनन्। जो ब्रह्मा कुमार कुमारी बनेका छन् उनीहरूले नै यी कुरा बुझ्नेछन्। बाहिरकाले त पहिला सुनेर चकित पर्छन्। यसमा बुझ्नको लागि धेरै राम्रो बुद्धि चाहिन्छ। बाबाले तिमी बच्चाहरूको विशाल बुद्धि बनाउनुहुन्छ। तिमी पहिला हदको बुद्धिमा थियौ, अब बुद्धि जान्छ बेहदमा। वहाँ हाम्रो बेहदका बाबा हुनुहुन्छ। यिनीहरू सबै हाम्रा भाइ बहिनी हुन्। बाँकी सम्बन्धमा त बुहारीलाई बुहारी, सासुलाई सासु नै भन्छौ। बहिनी कहाँ भन्छौ र आउँछन् त दुवै। कर्मावस्था पनि धेरै युक्तिले चल्नुपर्छ। लोक कल्याणलाई पनि हेर्नुपर्छ। नत्र उनीहरूले भन्छन् यिनीहरूले पतिलाई भाइ, सासुलाई बहिनी भन्छन्, यिनीहरूले के सिक्छन्? यी ज्ञानका कुरा त तिमीले नै जान्दछौ र नजाने कोही। भन्छन् नि तिम्रो गति मति तिमीले नै जान। अब तिमी वहाँका बच्चा बनेका छौ, त्यसैले तिम्रो गति मत तिमीले नै जान्नु छ। धेरै सम्हालिएर चल्नुपर्छ, कतै कोही न अल्मलिउन्। प्रदर्शनीमा पनि तिमी बच्चाहरूले पहिला सुरुमा यही सम्झाउनु छ, हामीलाई पढाउने भगवान हुनुहुन्छ, अब बताऊ वहाँ को हुनुहुन्छ? निराकार शिव वा श्री कृष्ण? शिव जयन्ती पछि फेरि आउँछ श्री कृष्ण जयन्ती, किनकि बाबाले राजयोग सिकाउनुहुन्छ। बच्चाहरूको बुद्धिमा आयो नि शिव परमात्मा नआएसम्म शिव जयन्ती मनाउन सकिँदैन। जबसम्म शिव आएर कृष्ण पुरी स्थापना नगर्दासम्म श्रीकृष्ण जयन्ती पनि कसरी मनाइन्छ? श्रीकृष्णको जन्म त मनाउँछन्, तर कहाँ बुझ्छन् र श्रीकृष्ण प्रिन्स हुनुहुन्थ्यो भने अवश्य सत्य युगमा प्रिन्स हुनुहुन्थ्यो होला नि। देवी देवताहरूको राजधानी थियो होला। केवल एक श्रीकृष्णलाई त बादशाही मिलेको थिएन होला। अवश्य कृष्णपुरी थियो होला नि। भन्छन् पनि कृष्णपुरी र यो कंसपुरी। कंसपुरी समाप्त भयो, फेरि कृष्णपुरी स्थापना भयो नि। हुन्छ भारतवर्षमा नै, नयाँ दुनियाँमा कहाँ यी कंस आदि हुन सक्छन् र कंसपुरी भनिन्छ कलियुगलाई। यहाँ त हेर कति मानिसहरू छन्। सत्ययुगमा थोरै मानिसहरू हुन्छन्। देवताहरूले कुनै लडाईँ गरेनन्। कृष्णपुरी बन अथवा विष्णुपुरी बन, दैवी सम्प्रदाय बन, आसुरी सम्प्रदाय यहाँ छ। बाँकी न देवता र असुरहरूको लडाईँ भयो, न कौरव पाण्डवहरूको भएको हो। तिमीले रावणमाथि विजय पाउँछौ। बाबा भन्नुहुन्छ यी पाँच विकारमाथि विजय भयो भने तिमी जगत जित भन्छौ। यसमा कसैले लड्नु छैन। लड्ने नाम लियो भने हिंसा हुन्छ। रावणमाथि विजय प्राप्त गर्नु छ, तर अहिंसाले। केवल बाबालाई याद गरेमा हाम्रो विकर्म विनाश हुन्छ। लडाई आदिको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ तिमी तमो प्रधान बनेका छौ, अब फेरि तिमी सत्व प्रधान बन्नु छ। भारत वर्षको प्राचीन राजयोग प्रसिद्ध छ। बाबा भन्नुहुन्छ मसँग बुद्धिको योग लगायो भने तिम्रो पाप भस्माउने छ। बाबा पतित पावन हुनुहुन्छ भने उहाँसँग बुद्धि योग लगाउनु छ, तब तिमी पतितबाट पावन बन्नेछौ। अब यथार्थमा तिमीले उहाँसँग योग लगाइरहेका छौ, यसमा लडाईको कुनै कुरा छैन। जसले राम्रोसँग पढ्छन् र बाबासँग योग लगाउँछन् उनीहरूले नै बाबाबाट वर्षा पाउनेछन्। अच्छा, मिठे मिठे सिकिलदे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते। धारणाको लागि मुख्य सार नम्बर एक, भाइ भाइको दृष्टिको अभ्यास गर्दै लौकिक बन्धनहरूसँग सम्बन्ध निभाउनु छ, धेरै युक्तिले चल्नु छ, विकारी दृष्टि बिल्कुल जानु छैन, कयामतको समयमा सम्पूर्ण पावन बन्नु छ। नम्बर दुई, बाबाबाट पूरा वर्षा लिनको लागि राम्रोसँग पढाइ पढ्नु छ र पतित पावन बाबासँग योग लगाएर पावन बन्नु छ। आजको बाबाको वरदान, आफ्नो सम्पूर्णताको आधारमा समयलाई समीप ल्याउने मास्टर रचयिता भव। आफ्नो सम्पूर्णताको आधारमा समयलाई समीप ल्याउने मास्टर रचयिता भव। विस्तार, समय तिम्रो रचना हो, तिमी मास्टर रचयिता हौ। रचयिता रचनाको आधारमा हुँदैनन्, रचयिताले रचनालाई अधीन पार्छन्। त्यसैले यो कहिल्ले नसोच, समयले आफै सम्पूर्ण बनाइदिनेछ। तिमी सम्पूर्ण बनेर समयलाई समीप ल्याउनु छ। त्यस्तै कुनै पनि विघ्न आउँछ भने समय अनुसार जानेछ अवश्य, तर समयभन्दा पहिला परिवर्तन शक्तिद्वारा त्यसलाई परिवर्तन गरिदियो भने त्यसको प्राप्ति तिमीलाई हुनेछ। समयको आधारमा परिवर्तन गरेमा त्यसको प्राप्ति तिमीलाई हुने छैन। स्लोगन, कर्म र योगको ब्यालेन्स राख्नेहरू नै सच्चा कर्मयोगी हुन्। कर्म र योगको ब्यालेन्स राख्नेहरू नै सच्चा कर्मयोगी हुन्। अव्यक्त इशारा, यस अव्यक्तमाशमा बन्धन मुक्त रहेर जीवन मुक्त स्थितिको अनुभव गर। जहिलेसम्म कर्मेन्द्रियहरूको आधार हुन्छ त्यति बेलासम्म कर्म त गर्नु नै छ, तर कर्म बन्धन होइन। कर्म सम्बन्धमा जीवनमुक्त अवस्था अर्थात् सफलता पनि धेरै र कर्मको बोझ पनि नहोस्। जो मुक्त छन् उनीहरू सदैव सफलतामूर्त छन्। जीवन मुक्त आत्माले सदा शुद्ध गर्वले भन्नेछ, विजय निश्चित छ, सफलता जन्मसिद्ध अधिकार हो। सुमान, मास्टर रचयिता हुँ। ओम शान्ति।